أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. الفصل السادس من المرحلة الخامسة في النوع وبعض أحكامه. چھٹی فصل میں نوع کے بارے میں بحث کرتے ہیں اور اس کے جو مختلف احکام ہیں اس کی طرف اشارہ کرتے ہیں. مطلب جو ہے وہ انتہائی آسان ہے. ایک مطلب فقط یہاں پر ایک نیا ذکر کر رہے ہیں کہ جو جاننا ضروری ہے کہ اس کو بعد میں عرض کرتا ہوں. پہلے وہ مطلب عرض کروں کہ جو علامہ نے یہاں پر بیان کیا ہے. علامہ فرماتے ہیں کہ مرکبات کی دو قسمیں ہیں. بعض اوقات مرکب حقیقی ہوتا ہے اور بعض اوقات اعتباری. مرکب حقیقی اس مرکب کو کہتے ہیں کہ جس کے اجزاء جب آپس میں ملیں تو تیسری چیز وجود میں آتی ہے, اسے کہتے ہیں مرکب حقیقی. مرکب غیر حقیقی اس مرکب کو کہتے ہیں کہ جس کے اجزاء جب آپس میں ملیں تو تیسری چیز وجود میں نہ آئے. سادہ سی مثالیں ہیں. مثلا اگر آکسیجن و ہائیڈروجن یہ آپس میں ملیں تو تیسری چیز وجود میں آتی ہے جسے آپ پانی کہتے ہیں. یہ پانی نہ تو فقط آکسیجن ہے اور نہ ہی فقط ہائیڈروجن ہے. اس پانی کے اپنے آثار ہیں. اس پانی کے اندر نہ تو فقط آکسیجن کے آثار موجود ہیں اور نہ ہی فقط ہائیڈروجن کے. مثلا پانی پی کر آپ اپنی پیاس بجھاتے ہیں, آیا فقط آکسیجن پیئیں تو آپ کی پیاس بجھے گی؟ نہیں. اگر فقط ہائیڈروجن کو پیئیں آپ, آیا پیاس بجھے گی؟ نہیں. یہ دو جز جب آپس میں ملے, اس طریقے سے ملے کہ تیسری چیز وجود میں آئی, وہ اپنا اثر خاص رکھتی ہے. اسے کہتے ہیں کہ یہاں پر جو ترکیب پائی جاتی ہے وہ ترکیب حقیقی ہے, مرکب حقیقی ہے یہ. لیکن اگر آپ کیا کرتے ہیں, آپ پینٹنگ اگر کرتے ہیں اور اس پینٹنگ کے اندر آپ ایک انسان کی شکل بناتے ہیں, تو اس پینٹنگ کے اندر آپ نے جو ایک انسان کی شکل بنائی ہے, آیا یہ مرکب حقیقی ہے؟ نہیں, یہ رنگوں کا مجموعہ ہے. اگر آپ ان رنگوں کو ہٹا دیں تو اصلا یہ شکل موجود ہی نہیں ہے. اور اس کا اثر پہچاننا کہاں سے ہوتا ہے کہ یہ ترکیب حقیقی ہے یا حقیقی نہیں ہے, دیکھنا یہ ہوتا ہے کہ اس کا اثر خاص موجود ہے یا نہیں. جیسا کہ آپ کو عرض کیا کہ آکسیجن و ہائیڈروجن جب ملے آپس میں تو نتیجے میں پانی وجود میں آتا ہے, اور پانی کا اپنا ایک خاص اثر ہے کہ جو نہ تو فقط ہائیڈروجن میں پایا جاتا ہے اور نہ ہی فقط آکسیجن میں پایا جاتا ہے. اس طرح اگر آپ پینٹنگ کو دیکھتے ہیں, آیا پینٹنگ کے اندر جو آپ ایک شکل بناتے ہیں, آیا کوئی تیسری چیز وجود میں آتی ہے؟ نہیں. کوئی خاص اثر جو آپ نے تصویر بنائی ہے, وہ تصویر کوئی تیسرا اثر نہیں رکھتی ہے, وہ فقط انہی رنگوں کا مجموعہ ہے کہ جو آپ نے ایک دوسرے کے قریب جن کو جمع کر دیا ہے اور وہ شکل کی صورت اختیار کر گئے. جیسے مثلا آپ نے یہ بلڈنگ بنائی ہوئی ہے, آیا یہ بلڈنگ کوئی اثر خاص رکھتی ہے؟ نہیں, اینٹوں کا مجموعہ ہے اور سیمنٹ اس کے اوپر لگا ہوا ہے, اس کے علاوہ کچھ کوئی چیز بھی نہیں. بس یہ مرکب غیر حقیقی ہے, مرکب حقیقی نہیں ہے. اور اس سے تقسیم کو بیان کرنے کا مقصد جو ہے علامہ کا یہاں پر وہ یہی ہے کہ بیان کریں کہ جو ماہیت, علیکم السلام, ماہیت نوعیہ کے اجزاء ہیں, یعنی جنس و فصل, ان کے درمیان جو ارتباط قائم ہے وہ ترکیب حقیقی والا ہے، نہ کہ غیر حقیقی والا۔ یہ ایک مطلب تھا جو اس فصل میں بیان کیا۔ دوسرا مطلب جو اس فصل میں بیان کرتے ہیں وہ یہ ہے کہ ماہیات دو قسم کی ہیں۔ بعض ماہیات، ماہیت نوعیہ، مثلا انسان، بعض ماہیات ہمیں ایسی نظر آتی ہیں کہ جن کے افراد کثیر ہیں۔ مثلا ماہیت انسان ہے، اس کے 6 ارب سے زیادہ انسان ہیں۔ بس یہ ایسی ماہیت ہے کہ جو بہت سارے افراد کی مالک ہے۔ لیکن فرماتے ہیں کہ ماہیت بعض ہمارے پاس ایسی ہوتی ہے کہ جو منحصر در فرد ہے، اس ماہیت کا فقط ایک ہی فرد ہوتا ہے اور اس سے زیادہ دوسرا فرد ہو ہی نہیں سکتا۔ وہ ماہیت کے جس کے افراد زیادہ ہیں، فرماتے ہیں یہ ماہیت نوعیہ مادیہ کے اندر پائی جاتی ہے، یعنی ایسی ماہیات کے جو مادی ہوں، مادے سے تعلق رکھتی ہوں۔ مثلا ماہیت انسان مادی ہے، چونکہ ماہیت انسان اگر مادی نہ ہو تو یہ کبھی اپنے افعال کو انجام نہیں دے سکتی، کہ بعد میں پڑھیں گے ہم جا کر کہ انسان کی انسانیت اس کے نفس کے ساتھ ہے، اور نفس جو ہے اگرچہ ذاتاً مجرد ہے لیکن مقام فعل کے اندر مادے کا محتاج ہے، کہ تفصیل سے پڑھیں گے اس کو بعد میں جا کر۔ اصل بحث یہ ہے کہ یہ مطلب تو اتنا مشکل نہیں ہے اور تبیین کی ضرورت نہیں ہے۔ اصل مسئلہ جو تبیین کی ضرورت ہے جس کو، وہ ہے کہ ماہیت مجرد منحصر در فرد ہوتی ہے، اس کی کیا وجہ ہے۔ مثلا آپ دیکھ لیں کہ جبرائیل ایک ماہیت ہے، ماہیت مجرد تام ہے اور منحصر در فرد ہے، جبرائیل کا کوئی اور فرد نہیں ہے اور نہ ہی آ سکتا ہے۔ اسی طریقے سے آپ باقی ماہیت مجردہ جو مجرد تام ہو، یعنی مادے ہونے کی کوئی بھی خصوصیت ان کے اندر موجود نہ ہو، اس کو مجرد تام کہتے ہیں، وہ ہمیشہ ایک فرد ہی رکھے گا۔ ہر ایک الگ الگ ماہیت ہے، جبرائیل الگ ماہیت ہے، میکائیل الگ ماہیت ہے، جتنے بھی آپ فرشتے تصور کر لیں سب الگ الگ ماہیت ہے، اور ہر ایک منحصر در فرد ہے اسی کا ہی، اسی ماہیت کا ہی، اور ان سے زیادہ جو ہے اس ماہیت کے اندر کوئی اور فرشتہ نہیں، مثلا دوسرا جبرائیل نہیں آ سکتا۔ جیسا کہ ایک انسان آپ ہیں، دوسرا میں ہوں، تیسرا یہ ہے، ہیں انسان کی چھتری کے تحت لیکن متکثر ہیں، لیکن ماہیت مجردہ کے اندر ایسا نہیں ہو سکتا کہ ماہیت ایک ہو لیکن اس کے افراد کیا ہو جائیں، کثیر ہو جائیں۔ دلیل کیا ہے اس کی؟ دلیل اس کی یہ دیتے ہیں، کہتے ہیں کہ ہم کثرت کے حوالے سے 4 احتمال رکھتے ہیں کہ یہ جو کثرت پائی جاتی ہے ایک ماہیت کے اندر، اس کے اندر 4 احتمال ہیں۔ کثرت جو ہے، یا تو تمام ذات ہے، یعنی ذات کا حصہ ہے کثرت، جس طرح کے انسان کی ذات کا حصہ حیوان ہونا اور ناطق ہونا ہے، اسی طریقے سے ہم یہ فرض کر سکتے ہیں کہ ایک ماہیت کثیر ہے، اس کی کثرت ذاتی ہے، یعنی ذات کا حصہ ہے، یا تمام ذات ہے یا جزء ذات ہے، اس میں فرق نہیں ہے۔ جزء ذات ہو جائے تو اس کا مطلب یہ ہے کہ ایک جز اس کا کثرت ہے، دوسری جز اس کا کوئی اور چیز ہے۔ اگر تمام ذات ہے تو اس کا مطلب ہے کہ اس ماہیت کی پوری ذات کو تشکیل دینے والی چیز کثرت ہے۔ تیسرا فرض یہ ہے کہ نہ کثرت ماہیت کی ذات میں اخذ نہیں ہے، خارج از ذات ماہیت ہے، लेकिन क्या है, लाजिमा इज्जात है इंसान जाहिक की तरह, जिस तरह जहक हंसना ये जात इंसान को तश्कील नहीं देता, लेकिन लाजिमा जात है, यानी हमेशा इंसान जहां पर होगा जहक भी वहां पर क्या होगा, मौजूद होगा। फरमाते हैं तीसरी सूरत जो कसरत रखने की है, उसकी उसका एक फर्ज जो है वो हम ये कर सकते हैं कि कसरत माहियत की जात से खारिज है, लेकिन खारिज होने के बावजूद क्या है, लाजिमा जात है, हमेशा उसके साथ रहेगी। चौथी सूरत जो मुतसव्वर है वो ये है कि माहियत की जात में कसरत नहीं है, कसरत आरजी है और ये अरजे मुफारिक है, यानी अरज लाजिम नहीं है। मंतिक में पढ़ा है आपने अरज मुफारिक, उस अरज को कहते हैं कि जो कभी तो उसके लिए हासिल हो और कभी हासिल ना हो, जैसा कि इंसान का गुस्से की हालत में रंग तब्दील हो जाना, ये अरज मुफारिक है, क्योंकि अगर गुस्से की हालत में होगा तो वो अरज आएगी, लेकिन अगर गुस्से की हालत में नहीं होगा तो वो नहीं आए, अरज मुफारिक है। ये चार सूरतें मुतसव्वर हैं। फरमाते हैं पहली तीन सूरतों में तो असलन आप अपने मतलूब को साबित कर ही नहीं सकते। क्यों? फरमाते हैं उसकी वजह यह है कि अगर आप ये कहें कि कसरत जात का हिस्सा है, यानी कसरत माहियत की जात को तश्कील दे रही है, चाहे वो जुज जात के उनवान से चाहे वो तमाम जात के उनवान से, तो इसका लाजिमा यह निकलेगा कि कोई भी माहियत कसीर हो ही नहीं सकती। क्यों? इस वजह से कि कसरत अफराद से बनती है, यानी अगर फर्द होगा तो उसके बाद फिर आप कह सकते हैं कि इसके अंदर कसरत पाई जाती है या नहीं। मसल माहियत इंसान को हम कसीर क्यों कहते हैं, उसकी वजह यह है कि एक फर्द आप हैं, एक फर्द आप हैं, एक फर्द आप हैं, एक फर्द मैं हूं, अफराद का मजमूआ कसरत कहलाता है। लेकिन अगर कसरत जुज एजात बन जाए यह तमाम जात बन जाए, तो इसका मतलब है कि कोई भी फर्द मुतहक्किक नहीं हो सकता, क्योंकि फर्द में वहदत होती है और हमने जो फर्ज किया हुआ है वो ये है कि माहियत में कसरत जुज एजात है, यह तमाम जात है। तो जब कसरत उसकी जुज एजात यह तमाम जात है, तो यह माहियत किसी फर्द के ऊपर काबिले सिदक नहीं हो सकती, क्योंकि फर्द वाहिद होता है और माहियत जो है वो क्या है, कसीर है। जब फर्द मुतहक्किक नहीं हो सकता तो माहियत कसीरा भी मुतहक्किक नहीं हो सकती। बस तीनों फर्ज इस तरीके से बातिल हो जाते हैं, चाहे कसरत तमामे जात हो, चाहे कसरत जुज़े जात हो, चाहे कसरत लाजमा जात हो, क्योंकि लाजमा जात जो है वो तकरीबन जात वाला ही काम अंजाम देता है, अगरचे उसकी जात के अंदर आखज नहीं होता। बस जब ये तीन सूरतें बातिल हो गई, चौथी सूरत बाकी बचती है, वो ये क्या क्या है, कसरत खारिज अज़ात है और अरजी मुफारिक है। कभी हो अगर कसरत दे दी जाए तो कसरत आ जाएगी उसमें, अगर कसरत ना दी जाए तो कसरत नहीं आएगी। तो कसरत कब आएगी कि जब उसके अफरादे कसीर हों, दुरुस्त है, और हम कायल हैं कि उसका फर्द एक ही है, फर्द उसके मुतअद्दिद नहीं है, बस इस एतबार से वो मुनहसिर दर फर्द है। हां, इस तरीके से अगला मतलब ये बयान करते हैं कि चौथी सूरत क्या थी। चौथी सूरत ये थी कि अगर इंजमाम हो जाए किसी चीज का तो कसीर, अगर इंजमाम ना हो तो फिर क्या होगा, कसीर नहीं होगा, वाहिद रहेगा। यानी अगर आप एक चीज रखते हैं मतलब ये एक किताब है, इसके साथ दूसरी किताब इंजमाम करेंगे, मुंजम करेंगे, मिलाएंगे इसके साथ, तब इसके अंदर कसरत आ जाएगी। आप कहेंगे किताब कसीर है, एक से ज्यादा फर्द रखती है, तो ये इंजमाम की सूरत में कसीर हो जाएगी, और इंजमाम ना किया जाए किसी चीज का इसके साथ तो वो कसीर नहीं होगी। फरमाते हैं ये इंजमाम व अदम इंजमाम, इसको कबूल करना उस वक्त मुतसव्वर है कि जब वो चीज मादी हो। आपको अर्ज किया था फलसफे के अंदर मादा इस्तेदाद का नाम रखता है, इसको फिजिक्स वाले मादे के साथ कभी भी खल्त नहीं करना। फलसफे में जब भी मादा कहा जाता है उससे मुराद इस्तेदाद ली जाती है। इंजमाम व अदम इंजमाम, एक चीज के मिलने को कबूल करना और एक चीज के मिलने को कबूल ना करना, यह किसका खासा है? मादे का। यानी अगर इस्तेदाद होगी तो वो इंजमाम को कबूल करेगी माहियत, और मुमकिन है कबूल ना करे। तो ये वहां पर पाया जाता है इंजमाम व अदम इंजमाम, जहां पर मादा हो, जहां पर कोई चीज मादी हो, तब जाकर इंजमाम व अदम इंजमाम की बात आती है, तब जाकर कसरत व कसीर की बात आती है। और हमारा फर्ज क्या है कि माहियत मुजर्रद काम है। तो नतीजा क्या निकलेगा? नतीजा ही निकलेगा जो भी माहियत मुजर्रद ताम होगी वो एक से ज्यादा फर्द नहीं रख सकती, क्योंकि एक से ज्यादा फर्द रखना इंजमाम व अदम इंजमाम को कबूल करने के जरिए है, और कबूल करना मादी चीज के अंदर पाया जाता है उसका लाजिमा है, और ये माहियत मुजर्रद है, मादी नहीं है। बस माहियत मुजर्रदा एक फर्द से ज्यादा फर्द को कबूल नहीं करती, बस माहियत नौइया मुजर्रदा मुनहसिर दर फर्द है। इबारत देखें, अलमाहियतिया तू जदो अजजा फिल खारिज बे वजूदिन वाहिदिन। माहियत नौइया मसलन इंसान, इसके अजजा खारिज में एक ही वजूद के साथ मौजूद हैं। यानी आपको इंसान जब खारिज में नजर आता है तो उसके अजजा मौजूद हैं हैवानियत व नातकियत। आया आपको मुस्तकिल तौर पर नजर आते हैं कि आप कह सकें कि यह चीज हैवानियत है और यह चीज नातकियत? नहीं। बस मालूम हुआ कि अज्जा ए माहियत नौइया मसलन इंसान, ये एक वजूद के साथ मौजूद है, मुस्तकिल अपना वजूद नहीं रखते। क्यों नहीं रखते ये एक वजूद के साथ मौजूद हैं? लिअन्नल हमला बैन कुल मिनहा व बैन नौए अव्वली। चूंकि हम पहले बयान कर चुके हैं कि नौ का हमल होना या अज्जा का हमल होना नौ के ऊपर, ये हमल हमले अव्वली है, और हमले अव्वली वहां पर मौजूद होता है कि जहां पर इत्तहादे मफहूमी मौजूद हो। और इत्तहादे मफहूमी का माना यह है कि नौ और अज्जाए नौ के दरमियान कोई फर्क मौजूद नहीं है, इंसान और हैवान नातिक के दरमियान कोई फर्क नहीं है। बस जब कोई फर्क ही मौजूद नहीं है तो फिर आप कैसे कह सकते हैं कि अज्जाए इंसान खारिज में मुस्तकिल वजूद रखते हैं? असल नहीं हो सकता, क्योंकि एक ही है, हैवान नातिक वही इंसान है, इंसान वही हैवान नातिक है, बस एक ही वजूद के साथ मौजूद है। वन नौ ओ मौजूद उन बे वजूद इन वाहिद, बस नौ जो है वो मौजूद है एक ही वजूद के साथ। वह अम्मा फिर जहन फाहिया मुतगायरा। हां, जब जहन की बात आती है तो वहां पर हैवानियत, हैवान नातिक और इंसान क्या है, ये जुदा जुदा नजर आते हैं। बिल इबहाम व तहसुल, अगर आप इंसान को देखें तो वो मुबहम है, और अगर आप हैवान नातिक को देखें तो वही इंसान है लेकिन तफसील के साथ, तहसुल पाया जाता है उसके अंदर, यही फर्क है बस, वो भी है जहनी। वलिज़ालिका काना कुल्लु मिनल जिन्स वल फसल अरज़ियन लिल आखर ज़ाइदन अलैहे। इसी वजह से कि इबहाम तहसुल का जो है वो फर्क है इंसान और अज्जाए इंसान के दरमियान, इसी वजह से जिन्स और फसल हर एक एक दूसरे के लिए अराजी हैं। अर्ज किया था पिछले फासल में आपको, तब तोजी दी थी कि जिन्स फसल की निस्बत अरज आम है और फसल जिन्स की निस्बत अरज खास है, कि तफसील उसकी अर्ज कर दी थी। ये एक मतलब यहां पर बयान किया। फिर फरमाता है वमिन हुना माजा करू, इसी वजह से फलासफा ने यह जिक्र किया है कि अन्नहु लाबुद्द फिल मुरक्कबात अल हकीकिया, ब्रैकेट अभी छोड़ दें, अन यकूना बैन अज्ज़ाइहा फक्रुन व हाजतुन मिन बअज़िहा इला बअज़िन हत्ता यर्तबिता व तत्तहिदा हकीकतन वाहिदा, या हकीकतन वाहिदा, या हकीकतन वाहिदा। फरमाते हैं कि मुरक्कबात हकीकिया, मुरक्कबात हकीकिया कौन है? वो अनवा मादी के जो मादा व सूरत से मिलकर बनते हैं। मुरक्कबात हकीकिया, इनके अज्जा के दरमियान फक्र और हाजत मौजूद है एक दूसरे की तरफ, यानी मादा मोहताज है सूरत का और सूरत मोहताज है मादे की। आपको ना तो मादा तन्हा मिलेगा कभी और ना ही आपको सूरत तन्हा मिलेगी, हतमन जब मादा होगा तो सूरत होगी वहां पर, ताकि वो मुर्तबित हो जाएं और एक हकीकत के साथ एक हकीकत को तश्कील दें और मुत्तहिद हों उसमें। वकद अद्दुल मसअला था जरूरीयतन ला तफ्तकिरो इला बुरहानिन, और फरमाते इस मसले को फलासफा ने बदही शुमार किया है और इसके ऊपर बुरहान की एहतियाज नहीं है। वयमताजुल मुरक्कबुल हकीकी मिन गैरिही बिल वहदतिल हकीकिया, मुरक्कब हकीकी गैर हकीकी से वहदत हकीकी के साथ जो है वो तमायुज व जुदाई इख्तियार करता है। कैसे? वदाले का इस तरीके से, बे अन यहसुला मिन तअल्लुफिल जुज़ैन मसलन, अगर दो जुज तालीफ पा जाए मिल जाए तो उनकी तालीफ से हासिल होता है अमरुन सालिस, तीसरा अमर, के गैरो कुल्ले वाहिदिन मिनहुमा, और ये तीसरा अमर उन दो अज्जा की निस्बत गैर शुमार होता है। जैसा कि आपको ऑक्सीजन व हाइड्रोजन की मिसाल दी है, ऑक्सीजन व हाइड्रोजन जब मिलते हैं तो पानी तश्कील पाता है, और पानी गैर अज ऑक्सीजन है, पानी गैर अज हाइड्रोजन है, पानी के आसार फकत ऑक्सीजन या फकत हाइड्रोजन वाले नहीं है। लहू आसार उन खासत उन गैर आसार हमल खासा, इस तीसरे अमर के आसार होंगे उसके अपने जो के उसके उन दो के जो उसके अज्जा शुमार होते हैं वो उस उनके आसार खासा का गैर आसार होंगे। कल उमूर अलमादनियत अल्लती लहा आसार उन खासा गैर आसार आसार अनासे रहा, फलसफे के अंदर ये बात, फिजिक्स के अंदर जो है ये बात पहले मौजूद थी और कहा करते थे कि अनासिर के मजमूआ जिस्म को जिस्म मादनी कहते हैं। पुरानी फिजिक्स के अंदर फकत चार उनसुर थे, आग, पानी, मिट्टी और हवा, ये चार अनासिर थे। तमाम मादी अजसाम इन्हीं चार अनासिर के तालीफ का नतीजा होते थे, और इन अनासिर के मजमूए को जो जो मजमूआ सामने आता था पहली दफा उसको जिसमें मादनी कहते थे, जिसमें मादनी इस्तेला है। तो यहां पर जो कह रहे हैं कि कल उमूर मादनी थे, इससे मुराद यही जिसमें मादनी है, कि अल्लती लहा आसार उन खासा, कि इन उमूर मादनिया का आसार आसार खासा है, गैर आसार उन खासा गैर आसार अनासिर हा, कि जो उसके अनासिर के आसार के गैर है। यानी अनासिर मसलन आग एक असर रखती है, पानी एक असर रखता है, हवा एक असर रखती है, मिट्टी का असर और है, लेकिन जब ये अनासिर मिलते हैं तो जब जिसमें मादनी तश्कील पाता है तो ये जिसमें मादनी एक अलग असर रखता होगा, जो कि ना तो फकत आग वाला होगा, ना तो फकत मिट्टी वाला होगा, ना तो किसी और चीज वाला होगा, उसका एक अलग असर होगा। जिस तरह के आपको बताया जिसमें मादनी क्या है, पानी है, ऑक्सीजन व हाइड्रोजन क्या है, ये अनासिर है जदीद फिजिक्स के मुताबिक, क्योंकि जदीद फिजिक्स के अनासिर जो है वो 110 से क्रॉस कर गए हैं। तो दो अंसर उनमें से क्या है, दो अनासिर क्या है, वो ऑक्सीजन व हाइड्रोजन है। ऑक्सीजन व हाइड्रोजन का अपना अपना असर है, लेकिन जब ये मिलते हैं, इनका मिलाप होता है, तो तीसरा असर वजूद में आता है कि पानी जब बनता है तो पानी पीकर आपकी प्यास बुझती है। ये ना तो आप ऑक्सीजन के साथ मिटा सकते हैं, ना तो आप हाइड्रोजन के साथ इसको मिटा सकते हैं। लाकल अस्कर अल मुरक्कब मिन अफरादिन, ये मुरक्कब गैर हकीकी की मिसालें दे रहे हैं। उस लश्कर की तरह नहीं होता मुरक्कब हकीकी कि जो क्या है अफराद से मुरक्कब होता है। आप कहते हैं कि ये एक लश्कर है, अब एक जो कहा जा रहा है, अगरचे आप एक कह रहे हैं उसको, लेकिन ये वाहिद हकीकी नहीं है। चंद अफराद के मजमूए को आपने एक का नाम दे दिया, इसका कोई अपना असर नहीं है कोई। वल बैथिल मुअल्लफ मिन अल्लबन वल जस वगैरहमा, या आप अगर घर को देखते हैं कि जो तालीफ पाया है, बना है ईंटों से और गच के जरिए, और इसके अलावा जो मसाले इसके अंदर इस्तेमाल हुए हैं, ये सब उन चीजों का मजमूआ है, कोई तीसरी चीज वजूद में नहीं आई है, बस ये मुरक्कबे गैर हकीकी है। वमिनहुना अयज़न यतरज्जहुल कौल, जब हमें मुरक्कब हकीकी और गैर हकीकी की समझ में आ गई, मतलब बात समझ में आ गई, तो यह तरज्जहुल कौल, तो ये कौल जो है वो तरजीह पा जाता है। क्या कि बे अन्न तरकीब बैन अल मादत व सूरा इत्तेहादियुन ला इंज़मामे, कि मादा और सूरत के दरमियान जो तरकीब है वो तरकीब इत्तेहादी है, यानी तरकीब हकीकी है, तरकीब इंज़मामी वगैर एतबारी नहीं है। कमा सयाती के इंशाल्लाह हम छठे मरहले में तफसील से इस मसले के बारे में बहस करेंगे। ये एक मतलब था। आखिरी मतलब वही अर्ज करते हैं कि जो खारिज से तफसील से बयान हुआ कि माहियत मुजर्रदाए ताम, वो फकत एक ही फर्द रख सकती है, एक से ज्यादा फर्द रखना उसके लिए जायज या नहीं है, मुहाल है। कैसे? सुम्मा इन्ना मिनल माहियत नौइया माहिया कसीरतुल अफराद, कहते हैं हमारे पास माहियत की दो किस्में हैं। बाज माहियत नौइया ऐसी हैं कि जिसके अफराद कसीर होते हैं, कलबा कल अनवा अल्लती लहा ताल्लुकुम मा बिल मादा, जैसा कि ऐसी अनवा के जिसका ताल्लुक होता है मादे के साथ, यानी मादी होती हैं। मिसलुल इंसान, जैसा कि इंसान, इंसान माहियत नौइया है और इसका ताल्लुक है मादे के साथ, जिस तरह की मैंने तफसील अर्ज की है। वमिनहा मा हुआ मुनहसिर फी फर्दिन, और हमारे पास बाज ऐसी माहियात हैं कि जो मुनहसिर दर फर्द है, एक ही फर्द के मालिक हैं। कल अनवा इल मुजर्रद थे तजर्रदन थामन मिनल उकूल, जिस तरह के ऐसी अनवा के जो मुजर्रद ताम है, उसकी मिसाल क्या है, उकूल की है। उकूल फलसफे में फरिश्तों को कहते हैं। वजालिका ले अन्न कसरत अफरादिन नौ ए, दलील लेकर आते हैं क्यों मुजर्रद अनवा मुजर्रद ताम एक फर्द के अंदर मुनहसिर हैं। ज़ालिका, उसकी वजह यह है कि अन्न कसरत अफराद नौ, एक नौ के अफराद कब कसीर होते हैं, उसकी चंद सूरतें मुतसव्वर हैं। इम्मा अन तकून तमाम माहियत नौ ओ बाज़हा ओ लाज़िमतन लहा बाज़हा, या तो आप ये कहेंगे कि कसरत जो है, कसरत अफराद जो है वो माहियत नौ, तमाम माहियत नौइया है, या कसरत क्या है, बाज़ माहियत नौइया है, या आप कहेंगे कि कसरत माहियत की जात में तो शामिल नहीं है लेकिन अरज है, अरज लाजिम है। इन तीनों की बुनियाद पर व अला जमी ए हाजिर तकादीर ला यतहक्कक लहा फर्दुन, उसके लिए कोई फर्द असलन मुतहक्किक नहीं हो सकता। क्यों? ले वजूबिल कसरत फी कुल मा सदकत अलैहे, क्योंकि कसरत उसके ऊपर आती है, वहां पर कसरत आती है कि जिसके ऊपर ये फर्द सिद्क करे, यानी कसरत का इतलाक इन अफराद के ऊपर होता है, यानी अफराद से मिलकर कसरत तश्कील पाती है। और अगर आपने माहियत को जाती तौर पर कसीर बना दिया तो फर्द कैसे मुताकिक हो सकता है खारिज में? जब फर्द नहीं होगा तो कसरत भी खारिज में नहीं हो सकती। वला कसरत इल्ला माल आहाद, और कसरत जो है आहाद के बगैर हासिल नहीं हो सकती। हाजा खुल्फुन, और ये खुल्फ है, यानी आप माहियत को कसीर मान रहे हैं किस फर्ज के जरिए, या तो जुज एजात या तमाम एजात या अरजी लाजिम के साथ माहियत को कसीर मान रहे हैं, हालांकि कसरत बेदून फर्द नहीं हो सकती। पर इसका मतलब है जिस माहियत को आपने कसीर माना है वो कसीर नहीं है, क्योंकि उसने कसीर तब होना था जब फर्द मुताकिक हो, और फर्द उस वक्त तक मुताकिक नहीं हो सकता जब तक कसरत माहियत की जात में ना हो। क्योंकि अगर माहियत की जात में होगा इसका मतलब है माहियत कसीरा कभी फर्द के ऊपर सिदक नहीं कर सकती। मतलब मिसाल ले लेते हैं, अगर कोई कहे कि इंसान की जात के अंदर कसरत शामिल है तो आया आपके ऊपर सिद्ध करेगी वो माहियत? नहीं, क्योंकि आप तो वाहिद है और माहियत की जात में क्या अखज है? कसरत अखज है। बस माहियत जिसकी जात में कसरत अखज हो वो कभी किसी फर्द के ऊपर सिदक नहीं कर सकती। ये तीन फर्ज थे। वह इम्मा अंतकून अले अरज मुफारक, या तो कसरत फर्द जो है वो अरज मुफारक की वजह से होगी, और ये कब होगी? ये तहक्क बिन जमाम ही, अगर ये अरज मुफारक आ जाए तो माहियत कसीर हो जाएगी। वह अदम इंजमाम ही अल कसरा, और अगर ये अरज मुफारक जो है वो मुंजम ना हो तो कसरत मुतहक्किक नहीं होगी। अल कसरा ये फाइल है यह तहक्क का। बस वमिन अल वाजिब, और जरूरी है ही ना इज़न, किस हालत में? जब कसरत अरज मुफारिक हो, कसरत अफराद। अन यकून फि नौ इम्कान अल अर्ज वल इंजमाम, तो इस वक्त जरूरी है कि नौ के अंदर इस्तेदाद होनी चाहिए वो इंजमाम को कबूल कर सके। वला ये तहक्क ज़ालिका इल्ला बिमादतिन, और इंजमाम का कबूल करना ये उस वक्त होता है कि जब उसके अंदर मादा मौजूद हो, कमा सयाती के इसके बाद इसके बारे में बहस आएगी। बस नतीजा क्या निकलेगा? नतीजा ये निकलेगा कुल्लु नौइन कसीरुल अफराद या कसीरुल अफराद फहुवा मादियुन, जहां पर भी आपको कोई माहियत नो या कसीर नजर आ जाए, कसीरतुल अफराद नजर आ जाए, आप नतीजा ले लें कि वो माहियत मादी है। क्यों? क्योंकि कसरत इंजमाम के जरिए आती है और इंजमाम को कबूल करने की सलाहियत रखना जरूरी है, और सलाहियत को हम मादा कहते हैं, और जो चीज मादा रखती है वो मादी होती है। बस जो भी माहियत कसीर अफराद रखती है समझ जाए कि वह माहियत मादी है। वयनाकिस, इसका अक्स नकीज क्या बनेगा? अक्स नकीज यह बनेगा कि अन्ना माला मादतला, जिसका कोई मादा ना हो, लैस बिकसीर अल अफराद, वो कभी अफराद कसीर नहीं रखेगी। कि वह नौउल मुजर्रद, यानी जो मादा ना रखे उसके नौए मुजर्रद कहते हैं। वह वल मतलूब, हम यही बात साबित करना चाहते थे। बस दलील अकली के जरिए साबित किया है कि जो नौए मुजर्रद होती है वो एक ही फर्द रखती है, एक से ज्यादा फर्द रखना अकलन मुहाल है। ये एक फसल थी हमारी कि जो तमाम हो गई। इसके बाद सातवीं फसल में कुल्ली और जुजई के बारे में बयान करते हैं, और फकत वो मतलब बयान करते हैं जो मंतिक से हटकर है। जो कुल्ली जुजी की बहस आप मंतिक में पढ़ के आए हैं, यहां फकत एक नुक्ता ये बयान करना है कि कुल्ली और जुजी होने का मिला क्या है। या मसलन यूं बयान करूं कि आया कुल्ली और जुजी होना हमारे अक्ल और फहम से ताल्लुक रखता है या ना। असलन हमारे पास दो किस्म की चीजें हैं, एक कुल्ली है और दूसरी जुज़ई है। दो नजरिए पाए जाते हैं। जो गर्बी मगरबी फलासफर हैं, जो फकत हिस को कबूल करते हैं इस आलम में मारफत के हुसूल के लिए, उनका नजरिया यह है कि हमारे पास फकत एक ही चीज है, यह कभी जुज़ई कहलाती है और कभी कुल्ली कहलाती है। कुल्लियत और जुज़ईयत हमारे इदराक से ताल्लुक रखता है, इसके अलावा और कोई हकीकत उसकी नहीं है। मसलन अगर यह किताब इस तरह की वाजह रोशनी के अंदर मौजूद हो कि मेरे लिए तमाम खसूसियात इसकी वाजह हों, तो ये किताब मेरे लिए जुजी होगी, क्योंकि मुझे पता होगा कि ये किताब بدایت الحکمہ ہے، اور یہ والی کتاب اپنی تمام خصوصیات کے ساتھ کسی اور کتاب پر حمل نہیں ہو سکتی، صدق نہیں کر سکتی۔ بس اگر میرے لیے علم روشن اور واضح ہو، تمام جزئیات کے بارے میں میں جانتا ہوں ایک چیز کی، تو وہ جزئی ہے۔ لیکن اگر یہی کتاب اندھیرے میں پڑی ہو اور اس کی خصوصیات میرے لیے واضح نہ ہو، ادراک میرا مبہم ہو، علم میرا مبہم ہو، تو یہ کتاب کیا ہے؟ کلی ہوگی۔ چونکہ مجھے یہ تو پتا ہے کہ یہ کتاب ہے، لیکن اندھیرے میں ہونے کی وجہ سے مجھے نہیں پتا چل رہا کہ یہ کتاب بدایا کی ہے یا کسی اور چیز کی۔ بس اب اس اندھیرے کی حالت میں یہ کتاب مختلف احتمال رکھتی ہے، ممکن ہے یہ بدایا کی ہو، ممکن ہے یہ منطق کی ہو، ممکن ہے کسی اور کی ہو۔ بس چونکہ میرا ادراک مبہم تھا، میرے لیے اس کی خصوصیات واضح و مشخص نہیں ہو رہی تھی، بس اس ابہام کی وجہ سے میں نے اس کو کیا نام دے دیا کہ یہ کیا ہے؟ کلی ہے۔ مغربی فلاسفر کے نزدیک کلی اور جزئی کی یہ حیثیت ہے، اس کا ملاک کلی اور جزئی ہونے کا یہ ہے۔ لیکن مسلم فلاسفر کے نزدیک، وہ فلاسفر کے جو عقل گرا ہیں اور عقل کو قبول کرتے ہیں اور مانتے ہیں کہ معرفت حاصل کرنے کا ذریعہ نہ فقط حس ہے بلکہ اس سے ہٹ کر عقل بھی ہے کہ جو معرفت کا حس، معرفت کا طریق اور راستہ ہے، عقل کے ذریعے بھی ہم معرفت کچھ حاصل کرتے ہیں، ان کا کہنا یہ ہے کہ کلی اور جزئی کا تعلق ادراک کے ساتھ نہیں ہے، بلکہ واقعاً خارج میں، یا مثلا نفس الامر میں، خارج میں نہیں، نفس الامر کے اندر کلیت بھی ہے اور جزئیت بھی ہے، اس کا ادراک کے ساتھ کوئی تعلق نہیں ہے۔ ادراک چاہے مبہم ہو یا مشخص، کلی کلی ہے اور جزئی جزئی ہے۔ انسان کو ہم کلی کہتے ہیں کس معنی میں؟ چونکہ اس کے افراد کثیر ہیں، یہ قابلیت صدق رکھتی ہے تمام افراد کے اوپر، اور یہ کلی ہے، حقیقتاً ہے، اگرچہ اس کا موطن ذہن میں ہے لیکن حقیقتاً موجود ہے۔ اور زید یہ حقیقتاً جزئی ہے، اگرچہ اس کا موطن کہاں پر ہے؟ خارج میں ہے، حقیقتاً موجود ہے۔ مغربی فلاسفر سے ہم کہتے ہیں کہ اگر تم اپنے اس مبنے پر قائم رہو گے تو پھر تمہیں تمام علوم کے اوپر خط بطلان لگانا پڑے گا، تمام علوم پہ خط بطلان لگاؤ۔ کیوں؟ اس وجہ سے کہ علوم اس وقت علوم کہلاتے ہیں کہ جب ان کے اندر قضایا کلی ہوں۔ فزکس کے اندر کیا ہوتا ہے؟ سائنس دان کیا کرتا ہے؟ چند پانیوں کے اوپر تجربہ کرنے کے بعد یہ نتیجہ لیتا ہے کہ ہر پانی 100 سینٹی گریڈ کے اوپر کیا ہے؟ بخار بن جاتا ہے۔ اگر کلی کا تعلق فقط ادراک کے ساتھ ہو، اس کا کوئی حقیقی تصور موجود نہ ہو، حقیقی وجود نہ ہو، حقیقی اثر نہ ہو اس کا، تو اس کا مطلب کیا ہے؟ کہ ہمارے علوم کے اندر کوئی بھی قضیہ کلی نہیں ہے۔ میں کبھی بھی یہ نہیں کہہ سکتا کہ ہر پانی 100 درجہ حرارت پر بخار بن جاتا ہے، بلکہ میں تو فقط اتنا کہہ سکوں گا اس وقت کہ جتنوں پر میں نے تجربہ کیا ہے وہ 100 درجے پر جا کر بخار بن جاتے تھے۔ اور آپ کیا ہیں؟ علوم کے قائل ہیں، آپ فزکس کو علم مانتے ہیں، کیمسٹری کو علم مانتے ہیں، اور باقی علوم کو علم مانتے ہیں۔ جب آپ علم مان رہے ہیں اس کو، اس کا مطلب ہے آپ قانون کلی دیتے ہیں، اور قانون کلی کلی ہوتا ہے واقعاً، اس کا ادراک کے ساتھ کوئی تعلق نہیں ہے۔ آپ کا ادراک چاہے مشخص ہو یا مبہم، اندھیرے میں ہو یا روشنی میں، کلی کلی اور جزئی جزئی رہتا ہے۔ بس آپ کا یہ مبنی درست نہیں ہے۔ الفصل السابع من المرحلۃ الخامسہ، ساتویں فصل، فی الکلی والجزئی و نحو وجودہما، کلی اور جزئی اور اس کا وجود کیسے ہے اس کے بارے میں ہے۔ ربما ظننا یا ظننا، بعض اوقات یہ گمان کیا گیا ہے، کہ ان الکلیت والجزئیہ انما ہما فی نحو الادراک، کلیت اور جزئیت کا تعلق ادراک کے ذریعے ہے، ادراک میں ہے فقط. فالادراک الحسی لقوته یدرک الشیء بنحو یمتاز من غیره مطلقا. ادراک حسی یعنی کسی چیز کو لمس کر لینا، کسی چیز کو آنکھوں سے دیکھنا، کسی چیز کا سننا، کسی چیز کو چکھنا، یہ ادراک حسی ہے. ادراک حسی قوی اور شدید ہوتا ہے، یعنی جب آپ کسی برتن کو ہاتھ لگاتے ہیں تو تفصیلاً آپ کو روشن طور پر یہ پتہ چل جاتا ہے کہ اس برتن کی کیا خصوصیت ہے. ایک چیز کو اگر آپ کھاتے ہیں تو اس کے اندر آپ کو تفصیل سے پتہ چل جاتا ہے کہ اس کا ذائقہ کیا ہے، کسی قسم کا ابہام نہیں ہوتا. اس وجہ سے یہ کہتے ہیں کہ ادراک حسی شدید ہے، قوی ہے. وہ اپنی قوت کی وجہ سے ایک شے کو اس طریقے سے درک کرتی ہے کہ وہ غیر سے ممتاز ہے مطلقہ. یعنی آپ جب بھی اپنی آنکھوں سے کسی چیز کو دیکھیں گے جو کہ واضح اور روشن ہو، آپ کو دلیل کی ضرورت نہیں ہے کہ آپ کو بتایا جائے یہ غیر ہے اس کا، آپ خود درک ہی اس طریقے سے کرتے ہیں کہ وہ متمایز نظر آتی ہے. بل ادراک العقلی لضعف ہی یدرکہ بنحو لا یمتاز مطلقا. فرماتے ادراک عقلی چونکہ ضعیف ہے، اور یہ ادراک عقلی کا ضعیف ہونا یہ مغربی فلاسفر کے نزدیک ہے، مغربی فلاسفر جو کہ تجربے کو فقط معرفت کا وسیلہ مانتے ہیں، ان کے نزدیک فقط. وائلا ادراک عقلی بھی قوی ہے، کہ اس کی بحث معرفت شناسی میں ہے. ادراک عقلی اپنی ضعف کی وجہ سے اشیاء کو درک کرتا ہے اس طریقے سے کہ وہ مطلقہ یعنی 100% ایک دوسرے سے جدا نہیں ہو پاتے. وَيَقْبَلُ الْإِنْتِبَاقَ عَلَىٰ أَكْثَرَ مِنْ وَاحِدٍ، اسی وجہ سے پھر وہ ایک سے زیادہ پر انتباق کو قبول کر لیتا ہے. كَالشَّبَحِ الْمَرْءِ مِنْ بَعِيدٍ، جس طرح کہ آپ گرمی کی حالت میں باہر نکلتے ہیں دور سے آپ کو سایہ نظر آتا ہے، اب اس سائے کے بارے میں آپ متردد ہیں کہ یہ آنے والا کون ہے، درست ہے یہ کلی ہے، لیکن جب آپ وہ نزدیک آپ کے آ جائے گا آپ کے لیے مشخص ہو جائے گا وہ جزئی ہے. المحتمل ان یکون ہوا زیدن او امرن او خشبتن منصوبہ او غیر ذالک، زید ہے، امر ہے، بکر ہے، آیا فقط لکڑی لٹکی ہوئی ہے، کیا ہے مجھے نہیں پتا چل رہا، پس اس حالت میں وہ کلی کہلائے گا. وَهُوَ أَحَدُهَا قَطْعًا، اگرچہ اگر خارج کے اعتبار سے دیکھا جائے تو وہ ایک ہی چیز ہے، یعنی حقیقتاً جزئی ہے، یعنی ان کے نزدیک فقط ایک ہی چیز ہے، وہ ہے جزئی. اس کو اگر انسان مبہمن درک کرے تو وہ کیا بن جائے گا؟ کلی. وَإِلَّا کلی کا خارجی مصداق نہیں ہے. كَالدِّرْهَمِ الْمَمْسُوحِ الْقَابِلِ لِلْإِنْطِبَاقِ عَلَى الدَّرَاحِمِ مُخْتَلِفًا، درہموں کی مختلف انواع تھی اور ان کو ہم علامت کے ذریعے پہچانتے تھے کہ جو اس کے اوپر علامت لگی رہتی تھی پرانے زمانے میں، تو اگر اس علامت کو کوئی رگڑ کے کیا کر دے، مبہم کر دے، ختم کر دے، تو وہ سکہ تو نظر آتا تھا لیکن یہ فیصلہ نہیں کر پاتے تھے کہ یہ سکہ کون سے درہم کا ہے، کون سی نوگ ہے درہم کی. تو اس وجہ سے یہ کلی، اگرچہ وہ ہے شخصی و جزئی، لیکن چونکہ وہ اب ممسوح ہو چکا ہے، مٹ چکا ہے، اس کی علامت مٹ چکی ہے، لہذا وہ اس اعتبار سے کلی کہلائے گی. یہ ان کا نظریہ تھا. وَيُدْفَعُهُ، تو اس کو ہم رد کرتے ہیں، اس کو رد کیا گیا ہے کہ أَنَّ لَازِمَهُ، یا وَيُدْفِعُهُ أَنَّ لَازِمَهُ، یعنی یہ لازمہ دف کرتا ہے اس قول کو. أَنَّ لَازِمَهُ أَلَّا تَصْدُقَ الْمَفَاهِيمُ الْكُلِّيَّةِ، کہتے ہیں کہ اس نظریے کا لازمہ یہ نکلے گا کہ کوئی بھی مفہوم کلی صادق نہ ہو. کل انسان مثلا کس پر صادق نہ ہو؟ الا ازیاد من واحد من افرادها حقیقتا، کہ ایک سے زیادہ افراد پر حقیقتا صدق کر سکے، پھر یہ صحیح نہیں ہونا چاہیے. وان یکذب القوانین الکلیه المنطبقه الا مواردها لا متناہیہ الا فی واحد منها، اور اس کا لازمہ یہ نکلے گا یا ان یکذب القوانین الکلیہ، کہ تمام قوانین کلیہ کہ جو مختلف موارد پر منطبق ہوتے ہیں اور لا متناہی ہیں وہ کاذب و جھوٹے ہوں، الا فی مورد من واحد منها फकत एक ही मोरिद में जिसमें तजर्बा हुआ है उसमें वो सच्चा कहलाएगा, यानी जिस जिस पानी पे आपने तजर्बा किया है उसमें तो ये बात सच्ची होगी कि मैंने पानी को उबाला 100 दर्जा हरारत पर जाकर बुखार बन गया। लेकिन अगर कोई कहे कि हर पानी ऐसा है तो ये कजिया कजिया झूठा कहलाएगा, क्योंकि कुल्ली नाम की कोई चीज नहीं है हकीकतन, तो फिर ये कुल्ली कजिया बनाना झूठा कजिया होगा। ककौलना अल अरबातु ज़ौजुन वकुल मुमकिन फले वजूद ही इल्लतुन। अब ये कजाया जिक्र कर रहे हैं, चार का जुफ्त होना, हर मुमकिन के वजूद को इल्लत का जरूर इल्लत की जरूरत होना, ये क्या है, ये कजाया बातिल व झूठे होने चाहिए। हालांकि वसरीहुल विजदान युबतिलहु, हमारा विजदान सरी इस बात को रद्द करता है, बातिल करता है, क्योंकि हम इन कजाया को सच्चा मानते हैं। हर इंसान के सामने आप लेकर चले जाएं कि चार जुफ्त होता है, वो मानेगा उसको, उसको सच्चा मानता है। आप किसी बंदे को भी जाकर मुमकिन समझा दें और ये कह दें कि हर मुमकिन को इल्लत की जरूरत होती है, वो इस कजिए को सच्चा मानता है। बस मालूम हुआ कि कुल्लियत का ताल्लुक इदराक के साथ नहीं है बल्कि हकीकतन वो वजूद रखती है। फलहक, हकीकत हाल क्या है कि अन्नल कुल्लिया था वल जुजिया था नहवाने मिन वजूदिल माहिया, के कुल्लियत और जुजियत दो वजूद हैं माहियत के लिए, यानी माहियत दो शिक्लों में जाहिर होती है, कभी माहियत कुल्ली होती है और कभी माहियत जुज़ई होती है। वसल्लल्लाहु अला मुहम्मद व आले मुहम्मद।